नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको 95% काम पूरा भएको छ। सरकारले अब चाँडै नै उक्त विमानस्थलबाट उडानहरू शुरू गर्ने गरी प्रक्रियाहरू अगाडि बढ़ाउन थालेको पनि उल्लेख गरेको छ। त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि अघि बढ़िरहेको छ। उता निजगढ़मा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा केही सफलताहरू प्राप्त भएको छ। यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि देशका विभिन्न अन्य विमानस्थलहरूको स्तर उन्नति पनि भइरहेको छ। विमानस्थलहरूको निर्माण स्तर उन्नति विस्तार लगायत हवाई क्षेत्रका विभिन्न पक्षमा आजको अन्तर्संवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल। डी साहब,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब भैरवाबाटै शुरू गरौं। भैरवमा जुन चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्यसको निर्माणको करिब करिब चाहिँ अब भनौँ न 95% काम पूरा भएको भनिएको छ, त्यसबारे जानकारी दिनुहोस् न।
तपाईँ भनेको कुरा ठिक नै हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले 95% सम्पन्न भइसकेको छ, जसमा मूलत भौतिक पूर्वाधारको कामहरू सम्पन्न भइसकेका छन् र एयरपोर्ट भएको हुनाले यसमा चाहिँ तपाईँको आधुनिक यन्त्र उपकरणहरू जडान गर्नुपर्ने हुन्छ, जसमा टर्मिनल उपकरणहरू भन्छौँ हामी, र अर्को चाहिँ एटिसी सिस्टमका उपकरणहरू, जुन चाहिँ हाम्रो काठमाडौँ एयरपोर्टमा भन्दा त्यहाँका उपकरणहरू अत्याधुनिक छन् र ती उपकरण जडान गर्नको लागि चाहिँ सम्बन्धित निर्माता कम्पनी, जुन चाहिँ अधिकांश अमेरिका, कोरिया, अस्ट्रियामा छन् होइन, त्यसका चाहिँ मेन पावर आउनुपर्ने र ती जनशक्ति ती मुलुकको यात्रा प्रतिबन्धको कारणले गर्दाखेरि नेपाल आउन सकेका थिएनन् र अब अहिले चाहिँ केही मान्छेहरू आइसकेका छन्। त्यसले गर्दा हामीलाई विश्वास छ अब छिटै नै यो चाहिँ यन्त्र उपकरण जडान गर्ने काम सम्पन्न हुन्छ र यदि सबै जनशक्ति आइपुग्यो भने 3 महिनाभित्र चाहिँ काम सम्पन्न हुने अवस्था हामीले देखेका छौँ।
अब यो निर्माणको काम सम्पन्न भइसकेपछि सञ्चालनका सन्दर्भमा पनि एउटा आशा देखिएको छ कि अब चाँडै नै हुनेछ भनेर, र त्यसका तयारीहरू केही प्रारम्भ भएको, त्यसका लागि चाहिँ भनौँ न अन्तर्राष्ट्रिय जगतमा जे जसरी चाहिँ समन्वयहरू गर्नुपर्ने हो, सम्पर्कहरू गर्नुपर्ने हो, अनुमति लगायतका कुराहरूमा पनि के कसरी हामीले काम गरिरहेछौँ त?
सञ्चालनको लागि हेर्नुहोस्, अब सम्पन्न भइसकेपछि हामीले यसको चाहिँ फ्लाइट क्यालिब्रेसन एउटा विदेशबाट चाहिँ विशेष खालको वायुयान र दक्ष विज्ञ ल्याएर हामीले सबै प्यारामिटरहरू चेक गर्नुपर्ने हुन्छ यन्त्र उपकरणको, त्यो र अर्को चाहिँ अन्तर्राष्ट्रिय प्रचलन बमोजिम हामीहरूले विमानस्थलको प्रमाणीकरण गर्नुपर्छ। यो गर्नको लागि अर्को थप 3 महिना जति लाग्छ हामीलाई। त्यसले गर्दाखेरि अब 3 महिनाभित्र यदि प्रोजेक्टले काम सम्पन्न गरेर हामीलाई चाहिँ ह्यान्डओभर भयो भने त्यसको अर्को 3 महिनापछि हामी चाहिँ त्यहाँ परीक्षण उडान गर्न सफल हुन सक्छौँ। अहिले हाम्रो चाहिँ त्यही लक्ष्य अनुसार काम गरेका छौँ। जहाँसम्म सञ्चालन गर्ने कुरो छ अन्तर्राष्ट्रिय उडानको लागि, अब अहिले हेर्नुहोस् COVID-19 चाहिँ कारणले गर्दाखेरि काठमाडौँ एयरपोर्टमा समेत अन्तर्राष्ट्रिय उडानतर्फ करिब 70% उडानहरू हुन सकेका छैनन्, जम्मा 30% उडान मात्रै भइरहेका छन्, दिनमा 10-12 उडान भइरहेका छन् होइन। त्यसले गर्दा गौतम बुद्ध विमानस्थलमा अहिले नै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान गर्लान् भनेर चाहिँ हामी त्यति धेरै आशावादी त छैनौँ होइन, तर पनि हामीले चाहिँ विमानस्थल सञ्चालनको तयारीको लागि चाहिँ गर्नुपर्ने कामहरू त्यसरी नै गरिरहेका छौँ।
अब भनेपछि के सन् 2021 नियमित उडान हुने सम्भावनालाई चाहिँ यो कोभिडले असर गर्छ?
यस्तो हुन्छ, अहिले चाहिँ संसारभर नै तपाईँको चाहिँ अब विमानस्थलहरू, धेरै विमानस्थलहरूमा चाहिँ टर्मिनल बिल्डिङहरू पुरा पूर्ण क्षमतामा सञ्चालन नगर्ने, अपरेसन आवर घटाउने जस्ता गतिविधि भइरहेका छन्। हामीले पनि हाम्रो अपरेसन आवर यही 28 मार्चदेखि चाहिँ जुन 21 घण्टा सञ्चालनमा आइरहेको थियो 18 घण्टामा सञ्चालन गर्ने गइरहेका छौँ होइन, जम्मा 10-12 उडान भइरहेका छन् अन्तर्राष्ट्रिय उडान, जबकि हामीका 55-60 उडान हुन्थे। त्यसरी गर्दाखेरि अहिले चलिरहेको एयरपोर्टमा नै यस्तो अवस्था छ भनेपछि नयाँ एयरपोर्टमा चाहिँ अहिले विदेशी वायुसेवा कम्पनीहरू त्यति आकर्षित हुने सम्भावना कम छ होइन। त्यसको तर पनि हामीले चाहिँ अब यो छिटै नै अब यो भ्याक्सिनेसनका कामहरू भइरहेका छन् संसारभरि नै, यसले गर्दाखेरि भोलि चाहिँ स्थिति अनुकूल भयो भने पक्कै पनि त्यहाँ फ्लाइटहरू हुन्छन् होइन, र हामीले पनि कतिपय वायुसेवा कम्पनीलाई जुन नेपालमा सञ्चालन भइरहेका छन् उनीहरूसँग छलफल गरेका छौँ होइन, उनीहरूसँग मिटिङहरू गरिसकेका छौँ। तर अहिलेको अवस्थामा चाहिँ तपाईँको तत्कालै चाहिँ त्यहाँ अन्तर्राष्ट्रिय उडानहरू भइहाल्छन् भन्ने चाहिँ अवस्था छैन।
जस्तो अब जसरी हामीले निर्माण गरेका छौँ, निर्माण भएको अब सञ्चालनमा अब कोभिडको असर पछि जुन जसरी सञ्चालन हुन्छ त्यसमा आधुनिकीकरण भनौँ न अथवा फरक चाहिँ अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा त्यहाँ के फरक छ? आम जनताले पाउने सेवा सुविधामा चाहिँ के कस्तो खालका चाहिँ फरकहरू देखिनेछ?
त्यसमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँको यो यन्त्र उपकरणहरू जुन छन् त्यो चाहिँ आधुनिक छन्, यसले गर्दाखेरि तपाईँको न्यून भिजिबिलिटीमा वेदर बिग्रेको समयमा पनि होइन, कुहिरो लागेको बेलामा पनि होइन, पानी परेको बेलामा पनि भिजिबिलिटी जब कम हुन्छ त्यति बेलामा त्यहाँ उडान सम्भव हुन उडान गर्न सकिन्छ। त्यस्तो खालको आधुनिक यन्त्रहरू पनि आलोचना गरेका छौँ। सञ्चालन गर्नको लागि पनि हामीहरूले विदेशी अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गरेर सञ्चालन गर्ने सोच बनाएका थियौँ। तर यसमा चाहिँ अब हाम्रा नियम कानुनहरूको अलि जटिलता होइन, यसले गर्दाखेरि चाहिँ अलिकति अगाडि बढ्न सकेन। तर पनि हामीले फेरि पनि त्यस्तो प्रयासलाई छोडेका छैनौँ र अहिले हामीले एउटा प्रस्ताव उठाएका छौँ। अब त्यसबाट त्यो अनुसार चाहिँ अब हेर्नुहोस् अहिलेको समय भनेको वायु सेवा कम्पनी विमानस्थल सञ्चालन भनेको चाहिँ तपाईँको चाहिँ अन्तर्राष्ट्रिय कोलाबोरेसनमा विदेशी दक्ष विज्ञलाई सहभागी गराएर गर्ने व्यवसाय नै हो यो किसिमको, होइन? अब हाम्रो छिमेकी मुलुक भारत पनि तपाईँको चाहिँ त्यहाँ 14-15 अन्तर्राष्ट्रिय एयरपोर्टहरू सबै विदेशी सहकार्यमा होइन निजीकरण पिपिपी मोडलमा सञ्चालन भइरहेका छन्। अब हामी त्यसरी जानुपर्ने हुन्छ, होइन? अब सरकारी कर्मचारी तन्त्रबाट चाहिँ यस्तो खालको व्यवसाय चल्दाखेरि त्यो इफिसियन्सी आउँदैन, यो कुरा हामीले बुझेका छौँ। त्यसैले गर्दा त्यो प्रक्रिया अगाडि बढाएका हौँ, होइन? तर अब हाम्रो अलिकति कानुनी प्रक्रिया अलिकति बुझाइको कमी आदि कारणले गर्दाखेरि यस्ता कुराहरूमा जानको लागि चाहिँ अलिकति समस्या छ। तर पनि हामीले आफ्नो क्षमताले भ्याएसम्म चाहिँ यसलाई एउटा चाहिँ आधुनिक विमानस्थलको रूपमा चाहिँ सञ्चालन गर्ने गरी चाहिँ तयारी चाहिँ गरेका छौँ।
अब लागौँ पोखरातिर। पोखराको पनि अब यो कोभिडले धेरै असर गर्यो, होइन? हामी चाहिँ तोकिएको समयभन्दा अथवा निर्धारित समयभन्दा छिटै सक्छौँ भनिरहेका थियौँ। पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम चाहिँ कहाँ पुगेको छ, के कसरी भइरहेको छ अहिले?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयभन्दा अगाडि थियो र यसको मोडल अलिक फरक भएको हुनाले चाहिँ कन्ट्राक्टरलाई जति सक्यो छिटो काम सक्यो उति फाइदा हुने अवस्था थियो र उनीहरूले 6 महिना पहिले नै सम्पन्न गर्ने गरिकन कामहरू द्रुत गतिमा गरिरहेका थिए। अब हेर्नुहोस् यो विदेशी कन्ट्राक्टर र विदेशी जनशक्ति संलग्न रहने आयोजनाहरूमा चाहिँ यो कोभिडले असर पारेको छ। पोखरामा पनि त्यसको असर पर्यो। पोखरा भैरवा दुवैमा त्यही अवस्था हो र पोखराको काम चाहिँ अहिले 70% काम सम्पन्न भएको छ। यसको चाहिँ सम्पन्न हुनुपर्ने अवधि यो 2021 जुलाईसम्म हो, तर पनि यो केही महिना अलिकति 3 महिना आदि लम्बेला जस्तो हामीले अनुमान गरेका छौँ। तर पनि अब चाहिँ पोखरा चाहिँ अलमोस्ट ट्र्याकमै छ, त्यसले गर्दा यो समयमै सम्पन्न हुन्छ भन्ने हामीले चाहिँ आशा गरेका छौँ।
निजगढको प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर नेपालीहरूमा एउटा खालको आशाको सञ्चार भएको छ कि होइन, काठमाडौँबाट जसरी चाहिँ भनौँ न काठमाडौँमा आउनुपर्ने अब वैदेशिक रोजगारका सन्दर्भमा पनि मानिसहरूलाई अब नआउनुपर्ने भयो, अब निजगढमा भयो भने हाम्रो क्षेत्रमा हुने भयो भनेर उतातिरका मानिसहरू पनि खुसी देखिन्छन्। राजधानी बाहिर चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल हुने भयो भनेर त्यसको भनौँ न एउटा आशा चाहिँ जुन हिसाबको छ त्यो हिसाबले निर्माणको प्रक्रियाहरू भनौँ न अब अहिले त हामी प्रारम्भिक प्रक्रियाहरूमै छौँ, ती प्रारम्भिक प्रक्रियाहरू समय अनुसार अगाडि बढ्न सकेका छन् कि छैनन्, के कसरी अगाडि बढिरहेछ?
निजगढको मुख्य कुरो तपाईँको चाहिँ निर्माणको प्रारूप हो कि कसले बनाउने कसरी बनाउने भन्ने कुरो मुख्य कुरा हो। हेर्नुहोस् होइन, अहिलेसम्म हामीले गरेको त्यहाँ प्रारम्भिक कामहरू हो, होइन? त्यहाँ जग्गा चाहिँ अधिग्रहणको समस्या छैन, अधिकांश जङ्गल एरिया भएको हुनाले र त्यहाँ हामीले तारबार गर्ने कामहरू, त्यसपछि नदी नियन्त्रण गर्ने कामहरू, त्यसपछि पेरिमिटर रोडको लागि चाहिँ प्रारम्भिक कामहरू हामीले गरिसकेका छौँ र अब त्यहाँ केही सुकुम्बासी बस्तीहरू छन्, ती सुकुम्बासी बस्तीहरूको लगत निकालेर त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू, यी प्रारम्भिक कुराहरू मुख्य कुरो त्यहाँ भनेको चाहिँ अब कसरी बनाउने, लगानी कसले गर्ने, त्यो टुङ्गो लागेपछि मात्रै अनिखेरि त्यहाँ चाहिँ अब सर्वोच्च अदालतको पनि आदेश छ निर्माणको चाहिँ टुङ्गो नलागेसम्म त्यहाँ भएका रुखहरू कटान नगर्नु भनेको छ। त्यो गर्दा पहिलो काम चाहिँ कसले बनाउने कसरी बनाउने भनेर टुङ्गो लाग्नु पर्यो र यसमा चाहिँ अब यो लामो समयदेखि नै प्रयास भएको। अब अहिलेको अन्तर्राष्ट्रिय प्रचलन बमोजिम पनि विदेशी लगानी भित्री आएर विदेशी पिपिपी मोडलमा निर्माण गर्ने भन्ने चाहिँ उद्देश्यले सन् 2011 पनि कोरियन कम्पनीलाई एउटा चाहिँ डिटेल फिजिबिलिटी स्टडी गराएर चाहिँ यो जिम्मा दिएको थियो। तर हाम्रो यही समस्या छ तपाईँको अहिले नेपालमा चाहिँ विदेशी लगानी भित्राउनको लागि हाम्रा कानुनी समस्याहरू, प्रक्रियागत झन्झटहरू र अलिकति उनीहरूलाई चाहिँ के सहुलियत दिनुपर्छ भन्ने कुरामा चाहिँ अलि हाम्रो चाहिँ कन्जर्भेटिभ सोचका कारण पनि तपाईँको यस्ता कुराहरू सफल हुन सकेका छैनन्। निजगढको केसमा पनि त्यही नै हो, हामीले एलएमडब्ल्यूलाई दिन सकेनौँ हाम्रो कानुनी समस्या देखाएर। त्यसै गरेर हामीले चाहिँ 2 वर्ष अघि लगानी बोर्ड मार्फत जुरिक एयरपोर्ट इन्टरनेसनलसँग चाहिँ निर्माणको लागि पिपिपी मोडलमा निर्माणको लागि चाहिँ प्रक्रिया अगाडि बढेको थियो, त्यो पनि अहिले चाहिँ अवरुद्ध भएको छ। किन भन्दाखेरि चाहिँ कोभिडको कारण पनि साथसाथै अब बिचमा चाहिँ यो जङ्गल कटान सम्बन्धी इस्युहरू र उनीहरूको चाहिँ केही शर्तहरू, यी सब कारणले गर्दाखेरि अब मलाई लाग्छ यो विदेशी लगानी यस्ता ठुला मेगा प्रोजेक्टमा त्यो पनि विमानस्थल जस्तो संवेदनशील जहाँ वैदेशिक समस्या गाँसिएको छ त्यसमा चाहिँ अलिकति त्यति सहज हामीले देखेका छैनौँ। त्यसैले गर्दा अब भनेको नेपाल सरकारले आफै नै बनाउनुपर्छ भन्ने एउटा प्रस्ताव हामीले गरेका छौँ। अब यसमा चाहिँ अब निर्णय भइदियो भने चाहिँ त्यसपछि निर्माणको कार्य अगाडि बढाउन सहज हुन्छ भन्ने हामीले चाहिँ बुझेका छौँ।
जस्तो अब जग्गा अधिग्रहणको जुन चाहिँ त्यहाँको विषय थियो कि 110 बिघा निजी जग्गा त्यो क्षेत्रमा पर्छन्, करिब करिब 67 बिघा अधिग्रहण भइसकेको भनेर यहाँहरूले योभन्दा अगाडि जानकारी गराउनु भएको थियो, त्यो अब अहिले के सबै चाहिँ भनौँ पुरा भयो?
अब हेर्नुहोस्, त्यो करिब चाहिँ भनौँ न 8000 हेक्टरको चाहिँ विमानस्थल क्षेत्र र हामीलाई अहिले चाहिँ विमानस्थल बनाउनको लागि हामीले 19 हेक्टर जग्गा आवश्यक पर्ने भनेर चाहिँ त्यही अनुसार हामीले प्रस्ताव गरेका छौँ। त्यसमा तपाईँको यो 10-20 बिघा जग्गा चाहिँ अधिग्रहण गर्ने काम महत्त्वपूर्ण कुरो होइन र त्यस कामले हाम्रो निर्माण कार्यमा बाधा पनि पार्दैन। त्यो चाहिँ विमानस्थल क्षेत्रभित्र पर्ने हो, विमानस्थल नै बनाउने ठाउँमा चाहिँ बाधा पुग्ने गरी रहेको जग्गा होइन।
यहाँले भने जस्तो मूल विषय चाहिँ अब प्रारूपकै विषयमा निर्णय भएपछि मात्रै यी प्रक्रियाहरू अगाडि बढ्छन्।
हो, मुख्य कुरो कसले बनाउने र कसरी बनाउने भनेको चाहिँ हामीले निर्णय गर्नु पर्यो होइन।
यो
भनेको प्राधिकरणको भन्दा माथिल्लो लेभलको कुरो हो।
हजुर,
अब यसमा अहिलेको आर्थिक अवस्थाको कारणले गर्दा, हाम्रो राज्यको आर्थिक अवस्थाको कारणले असर परेको होला होइन, किनभने कोभिडको कारणले गर्दाखेरि सम्पूर्ण अर्थतन्त्रमा प्रभाव परेको छ, त्यसले गर्दा अलिकति निर्णय गर्न अलिकति त्यति सहज नै छैन होइन। तर पनि चाहिँ अब मलाई लाग्छ अल्टिमेटली यो हामीले नै निर्माण प्रारम्भ गर्नुपर्छ। हो, निर्माण प्रारम्भ गर्दै जाँदाखेरि बिचमा लगानीकर्ताहरू आयो भने उनीहरूलाई पनि समावेश गर्दै जाने होइन, यो नीति लिन सकिन्छ होइन। तर मुख्य कुरो चाहिँ अब हामीले निर्माण गर्ने मोडालिटीमा चाहिँ हामी चाहिँ अलिकति अहिलेसम्मको जुन प्रक्रिया छ त्यसलाई चाहिँ टुङ्ग्याएर नयाँ प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो प्रस्ताव हो।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी भैरवा, पोखरा, त्यसै गरी निजगढ़को प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल लगायत नेपालका अन्य विमानस्थलहरूको स्तर उन्नति, निर्माण लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल। डी साहब, अब अलिकति हाम्रो स्तर उन्नति र विस्तारको सन्दर्भमा जाउँ, आन्तरिक सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढ़िजाउँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तर उन्नति गर्ने, आधुनिक बनाउने, अझै अत्याधुनिक बनाउने जुन खालका प्रक्रियाहरू छन् त्यसका पछिल्ला प्रयासहरू र त्यसका चाहिँ उपलब्धिहरू के छन्?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हामीले त्यसको मास्टर प्लान बमोजिम क्रमिक रूपमा चाहिँ आधुनिकीकरण गर्दै लगिरहेका छौँ र अहिले तपाईँहरू जानुभयो भने पनि देख्नु सक्नुहुन्छ पहिलेभन्दा विमानस्थलले पुरै चाहिँ स्वरूप पुरै चेन्ज गरेको छ र हामीले यसमा लामो समयदेखि हुन नसकेको तपाईँको विमानस्थलको चाहिँ धावन मार्गको पुनरुद्धार गर्ने काम सम्पन्न गऱ्यौँ होइन, यसै अवधिमा त्यही कोभिडकै समयमा हामी सम्पन्न गऱ्यौँ होइन। साथसाथै विमानस्थलको लम्बाइ, अब यो विमानस्थल भनेको तपाईँको चाहिँ एउटा टेबल टपकै जस्तो रनवे हो, यो अलिकति सेफ्टीको दृष्टिकोणले अलिकति जोखिमपूर्ण नै छ, त्यसले गर्दा हामीले 300 मिटर रनवे बढाएर सेफ्टी एरिया डेभलप गऱ्यौँ, विकास गऱ्यौँ र साथसाथै त्यहाँ अहिले तपाईँले त आफै देख्न सक्नुहुन्छ हामीले चाहिँ दक्षिणपट्टि आधुनिक यो अवतरणको लागि सहायक हुने एप्रोच लाइटिङ सिस्टम भन्छौँ त्यो चयन गरिसकेका छौँ र त्यस्तै सेन्टर लाइन लाइट सिस्टम जुन हाम्रो एयरपोर्टमा कहिले पनि थिएन त्यो पनि हामीले चाहिँ यसै प्रयोग चलान गरेर सञ्चालन ल्याइसकेका छौँ र साथसाथै नयाँ टर्मिनल डिपार्चर हल, पहिले चाहिँ तपाईँको चाहिँ विभिन्न खालको लामो टहराहरू बनाएर चाहिँ हामीले काम चलाएका थियौँ त्यसलाई चाहिँ हामीले सब भत्काएर अहिले चाहिँ नयाँ टर्मिनल हल बनाइसकेका छौँ र साथसाथै टर्मिनल बिल्डिङभित्र पनि तपाईँको चाहिँ आधुनिक चेक इन प्रणालीहरू हामीले चाहिँ त्यो चाहिँ सञ्चालन गरेर सञ्चालनमा ल्याएका छौँ। यी कामहरू चाहिँ हामीले चाहिँ यो टिआइएमा चाहिँ तपाईँको यो अवधिमा चाहिँ धेरै नै महत्त्वपूर्ण सुधारका कामहरू र आमूल परिवर्तन हुने किसिमका होइन सुधारका देखिने कामहरू सम्पन्न भएर चाहिँ आइसकेका छन् र साथसाथै अब अर्को समस्या हाम्रो अब टिआइए भनेको हामीसँग स्पेस एकदमै कम छ, त्यसको विस्तार गर्न हामीसँग सीमा छ, तथापि हामीले चाहिँ 6 ठुला बायोनहरू विस्तार गर्न मिल्ने गरिकन पार्किङ एरिया पनि डेभलप गरेका छौँ। यी सबै कारणले गर्दा एयरपोर्टको क्यापासिटी केही हदसम्म हाम्रो अनुमानमा 15% क्यापासिटी बढ्छ तर यसले चाहिँ सम्पूर्ण रूपमा चाहिँ भविष्यमा हुने हवाई ट्राफिकलाई चाहिँ धान्न चाहिँ सक्दैन, त्यसले गर्दा हामीले निजगढमा चाहिँ अन्तर्राष्ट्रिय व्यवस्था बनाउनुपर्छ भनेको र यो मुख्य कुरो चाहिँ यसको जहाँ हाम्रो चाहिँ नेपाली ठेकदारहरू संलग्न छन् ती कामहरू चाहिँ हामीलाई काम गर्न सहज भयो र जहाँ विदेशी कन्ट्राक्टर र विदेशी जनशक्ति कार्यरत रहने अघि भने नि मैले गौतम बुद्ध पोखरा त्यस्ता काममा चाहिँ हामीलाई अलिकति काम गर्नलाई केही डिले भयो, अलिकति यो कोभिडले गर्दाखेरि असर पारेको छ र यस्तै अवस्था तपाईँको आन्तरिक विमानस्थलमा पनि हामीले चाहिँ धेरै महत्त्वपूर्ण कामहरू गरेका छौँ।
हजुर हजुर, अब मुलुकका अन्य विभिन्न विमानस्थलहरू जो अलि बढी व्यस्त हुन्छन् ती विमानस्थलमा पनि निर्माणका काम, सुधारका काम, स्तर उन्नतिका कामहरू, पछिल्ला कामहरू भएका छन्, पछिल्ला प्रयासहरू भएका छन्, त्यसका उपलब्धिहरू के छन्?
अब अहिले हामीले के नीति लिएका छौँ भन्दाखेरि अब हाम्रा जति पनि आन्तरिक विमानस्थल, ठुला आन्तरिक विमानस्थल भनौँ,
हजुर हजुर,
त्यो तपाईँको चाहिँ पूर्वमा भद्रपुरदेखि लिएर पश्चिममा धनगढी महेन्द्रगढसम्म,
हजुर,
ती कुनै बेला बनेका विमानस्थल हुन् तिनीहरूको चाहिँ अहिले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम तिनको धावन मार्गहरू अरू पूर्वाधार पनि पुग्दैन, त्यसले गर्दा अहिले हामीले के नीति लियौँ भन्दाखेरि सबै अन्तर्राष्ट्रिय विमान सबै त्यस्ता ठुला डोमेस्टिक विमानस्थलहरूको मास्टर प्लान बनाएर अनि त्यसलाई स्थमति गर्ने, त्यसको लागि चाहिँ अब जग्गाहरू पुग्दैन हेर्नुहोस्, त्यसको लागि चाहिँ हामीले मास्टर प्लान बनाएर स्थमति गर्नको लागि प्रस्ताव पेस गऱ्यौँ। अब समय अलिकति प्रतिकूल भयो, राज्यसँग र प्राधिकरणसँग पनि पैसाको अभाव छ होइन, तथापि हामीले अहिले चाहिँ पहिलो चरणमा चाहिँ विराटनगर नेपाल अञ्चल विमानस्थललाई स्थमति गर्नको लागि चाहिँ हामीले प्रस्ताव गरेका छौँ, र जसमा विराटनगरको निर्णय भइसकेका छ, अब नेपाल अञ्चलको निर्णय हुन बाँकी छ, र यसमा साथसाथै हामीले अर्को एउटा के नीति पनि लिएका छौँ भन्दाखेरि क्षेत्रीय स्तरका विमानस्थल निर्माणका लागि प्रदेशसँग पनि सहकार्य गर्ने, त्यसको अनरसिप प्रदेशले पनि लियोस् भन्ने चाहिँ एउटा राज्यको नीति भएको हुनाले अहिले हामीले प्रदेश नम्बर एक कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसँग चाहिँ त्यस किसिमको चाहिँ सङ्घ र प्रदेशबीच विमानस्थल पूर्वाधार विकासको लागि साझेदारी गर्ने नीति अनुरूप चाहिँ समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौँ, र सोही बमोजिममा अब भविष्यमा ती ठुला विमानस्थलको चाहिँ विकास र विस्तार हामीले गर्नेछौँ।
विशाप, जस्तो अब भनौँ न चाहिँ विकटमा रहेका क्षेत्रहरूमा हवाई यातायात मात्रै एउटा विकल्पका रूपमा पहिला रहेको थियो, पछिल्लो समयमा सड़क यातायातले पनि अधिकांश क्षेत्रहरू त जोडिसकेको छ, जसका कारणले अब कतिपय ठाउँहरूमा ती विमानस्थलहरू अलपत्रकै अवस्थामा छन्। यद्यपि चाहिँ स्थानीय मानिसहरू विमानस्थलको आवश्यकताका सन्दर्भमा सरकारलाई प्राधिकरणलाई घचघचाइ नै रहेका छन् र त्यो आवश्यकता देखिन्छ पनि। अब ती विमानस्थलको सञ्चालनका सन्दर्भमा भएका पछिल्ला प्रयासहरू,
अब अहिले हामी कहाँ नेपाल राज्यभरि सबै गरिकन कुल 54 विमानस्थल छन्, त्यसमध्येमा चाहिँ हामीले अहिलेसम्म 36 विमानस्थल सञ्चालनमा ल्याएका छौँ। अहिले हामीले के नीति लिएका छौँ भन्दाखेरि प्रदेश राजधानीमा रहेका ठुला विमानस्थलबाट त्यस क्षेत्रको पहाडी जिल्लामा रहेका साना विमानस्थलहरूमा उडान सञ्चालन गर्नको लागि प्रोत्साहन गर्ने भएको छ कम्पनीहरूलाई। त्यसको सुरुवात हामीले सुदूरपश्चिमबाट गऱ्यौँ, त्यस क्षेत्रमा चाहिँ धेरै दुर्गम पहाडी जिल्लाहरू छन् र पहिलोपटक चाहिँ प्रदेश राजधानी धनगढीबाट बझाङ, बाजुरा, अछाम, डोटी, बैतडीमा नियमित उडान सञ्चालन भएको छ र नेपालगञ्जबाट त्यस्तै गरेर मध्य पश्चिममा त्यहाँ पहिलेदेखि सञ्चालन भइरहेकै छ। अब हाम्रो नीति के छ भन्दा पूर्वमा पनि विराटनगरमा बेस गरेर वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रका पहाडी जिल्लाहरूमा उडान सञ्चालन गरून्, यसको लागि केही हामीले चाहिँ अब नीतिगत रूपमा हामीले सुधारका कामहरू पनि गरेका छौँ, जस्तो चाहिँ त्यसमा चाहिँ वायुसेवालाई प्रोत्साहन गर्नको लागि चाहिँ पक्कै पनि ती क्षेत्रमा उडान गर्दाखेरि उनीहरू सञ्चालन नोक्सान हुन्छ त्यसलाई चाहिँ कसरी शोधभरना गर्ने भन्ने विषयमा हामीले केही नीति बनाएका छौँ। त्यो भयो भने तपाईँको चाहिँ प्रदेश र जिल्लाहरूबिच एयर कनेक्टिभिटी बढ्ने, यसले गर्दा आपत विपदमा चाहिँ तपाईँको चाहिँ छिटो छरितो उद्धार र पब्लिकलाई पनि त्यस क्षेत्रमा उडान गर्नको लागि छरितो माध्यम उपलब्ध हुने र ट्राभल ट्रेड टुरिज्म गतिविधिले पनि त्यसमा चाहिँ परिवर्तन हुने, यो हामीले सोचेर राखेर चाहिँ यो लाइनमा अहिले हामीले काम सुरु गरेका छौँ र यसको चाहिँ सुरुवातमा अघि मैले भने सुदूरपश्चिमबाट भइसकेको छ।
जसो अब पर्यटकीय क्षेत्रहरू अब नेपालको मुख्य आमदानीको स्रोत पर्यटनै हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर अब भनौँ न निजी क्षेत्रबाट पनि पछिल्लो समयमा पर्यटन गतिविधिका चाहिँ सन्दर्भमा विभिन्न क्रियाकलापहरू अगाडि बढाइएको छ र त्यसमा चाहिँ पर्यटकीय क्षेत्रबाट अन्य क्षेत्रहरूमा हवाई उडानको सन्दर्भमा मागहरू भइरहेको छ, यसलाई चाहिँ भनौँ न के कसरी हेरिएको छ? जस्तो उदाहरणको लागि अब अहिले भर्खरै पनि अब चार्टर्ड उडानै सुरु भयो नेपालगञ्ज र पोखराको, होइन त्यस्ता हजुर
यस्तो अहिले हामीले अघि मैले भने दुईवटा नीति लिएको कि हामीले डोमेस्टिक आन्तरिक उडानलाई चाहिँ कसरी सुचारु गर्ने, विमानस्थलहरू चाहिँ बन्ने तर सञ्चारमा नआउने,
होइन
हामीले पहिलेकै मैले भने 54 विमानस्थल हामीले चाहिँ बनाएका छौँ तर सञ्चारमा 36 मात्रै छन्, त्यसले गर्दा सम्भव भएसम्म चाहिँ विमानस्थलहरूलाई हामीले प्रदेश र चाहिँ जिल्लाको जुन नेटवर्कको रूपमा चाहिँ डेभलप गर्ने उद्देश्य लिएर हामीले चाहिँ अहिले मैले सुदूरपश्चिममा सुरु गरेँ भने त्यस्तै साथसाथै हामीले चाहिँ प्रदेश प्रदेश बिच पनि प्रदेशका राजधानीमा रहेका विमानस्थल र अर्को प्रदेशको राजधानीका विमानस्थलमा पनि एयर कनेक्टिभिटी बढाउने। अब अहिले भैरवा त्यसपछि पोखरा अनिखेरि पोखरा भरतपुर र अब निकट भविष्यमै तपाईँको चाहिँ पोखराबाट सिमरा प्रदेश नम्बर 2 सिमरा विमानस्थलमा उडान गर्ने चाहिँ यो कार्यक्रममा यो छिटै नै कार्य उडान सञ्चालन हुँदैछ होइन। अब नेपालगञ्ज र पोखराको हकमा पनि अब एयरलाइन्सहरूले हामीले प्रेरित गरेका हौँ, अब यसमा मार्केट कतिको छ त्यसले त्यसमा डिपेन्ड गर्छ। अब अस्ति जुन एउटा उडान भयो त्यो एउटा चाहिँ सिम्बोलिक रूपमा नेपालगञ्ज नगरपालिकाको पहलमा भएको, अब त्यसले चाहिँ सेड्युल उडानको रूपमा निरन्तरता पाउँछ पाउँदैन त्यो चाहिँ तपाईँको बजारमा निर्भर गर्छ। तर हामीले वायुसेवा कम्पनीहरूलाई चाहिँ यसको लागि चाहिँ प्रदेशका राजधानीहरूलाई आपसमा जोड्नको लागि हामीले उहाँहरूलाई चाहिँ प्रेरित गर्ने चाहिँ काम चाहिँ गरेका छौँ।
डिसाब, जसो अब नेपालको हवाई सुरक्षालाई लिएर विभिन्न खालका प्रश्नहरू उठ्ने गरेका छन् र त्यसका केही भनौँ न प्रतिबन्ध लगायतका क्रियाकलापहरू पनि भएका छन्। अब हवाई सुरक्षाको सन्दर्भमा सुधारका पाटोमा के कसरी काम भइरहेको छ र त्यसले अब भनौँ न आगामी दिनहरूलाई कतातिर लैजान्छ?
अब यो उडान सुरक्षा भनेको मूलत तपाईँको घटना दुर्घटनाहरू न्यून हुनु भन्ने हो, होइन? घटना दुर्घटना हुँदै नहुने, शून्यमा झार्ने भनेको त संसारमा चाहिँ यो अनएचिभेबल गोल भन्छ कि, टार्गेट भन्छ, होइन? त्यो हो। र अब अहिले हाम्रो तपाईँहरूले आफैले पनि हेर्दाखेरि हेर्नुहुन्छ, हामी कहाँ चाहिँ अहिले उडान सुरक्षामा धेरै सुधार भएको छ, होइन? विगतमा चाहिँ घटना दुर्घटनाहरू निकै हुन्थे, होइन? त्यसमा चाहिँ वायुसेवा मुख्य कुरो, वायुसेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीले हो। हामीले वायुसेवा कम्पनीभित्र चाहिँ उनीहरूको आफ्नो इन्टरनल सेफ्टी सिस्टमलाई हामीले स्ट्रङ बनाउने त्यसमा चाहिँ हामी सहकार्य गरेर लागेका छौँ र यसमा धेरै चाहिँ उपलब्धि हासिल भएको छ। र हामीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले चाहिँ प्रतिपादन गरेका सेफ्टी म्यानेजमेन्ट सिस्टम, स्टेट सेफ्टी प्रोग्राम जस्ता चाहिँ कार्यक्रम हामी लागू गरेका छौँ। स्टेट सेफ्टी प्रोग्राम भनेको सिभिल एभिएसन अथोरिटीले आफै लागू गर्नुपर्ने कुरा हो र सेफ्टी म्यानेजमेन्ट सिस्टम भनेको चाहिँ वायुसेवा कम्पनी लगायतका सेवा प्रदायक संस्थाले लागू गर्ने कुरा हो र यसमा चाहिँ उहाँहरूले प्रभावकारी रूपमा लागू गरेको हुनाले अहिले तपाईँले देख्नुहुन्छ उडान सुरक्षाको स्तर राम्रो भएको छ र यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गरेका छन्। अब हाम्रो केही अर्गनाइजेसनल संगठनात्मक रूपमा सुधार गर्नुपर्ने कुराहरू छन्, जसमा मैले भने अब हाम्रो यही हो चाहिँ हाम्रो यहाँको अलिकति चाहिँ निर्णय गर्ने प्रक्रियाहरू र कानुनी प्रक्रियाहरूले गर्दाखेरि केही डिले भएको छ, होइन? र यसको लागि पनि हामीहरूले हाम्रो चाहिँ कानुनी सुधारको लागि र संगठनात्मक सुधारको लागि संसदमा बिलहरू पेस गरेका छौँ, विधेयकहरू पेस गरेका छौँ र अहिलेको राजनीतिक परिस्थितिले गर्दा त्यसमा केही ढिलाइ हुन गएको छ। तथापि मलाई लाग्छ अब त्यस्तो चाहिँ सेफ्टी इस्यु त्यस्तो छैन र त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय समुदायहरूले स्वीकार गरेका छन् र विशेष गरी अब हामीहरू जवाबदेही हुने भनेको अन्तर्राष्ट्रिय नागरिक सङ्गठनप्रति हो, आइकाओप्रति हो। र इकाओले हामीलाई उडान सुरक्षामा चाहिँ राम्रो सुधार गरेको भनेर 2017-2018 नै एउटा चाहिँ इकाओ काउन्सिल सर्टिफिकेट हामीलाई प्रदान गरिसकेको छ र यो भनेको निरन्तर सुधार गर्ने कुरो हो र हामी यसमा चाहिँ प्रतिबद्ध भएर लागिरहेकै छौँ।
दिशा, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई।
उहाँ हुनुहुन्थ्यो नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल। भैरवमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको 95% काम पूरा भइसकेको छ। त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि अघि बढ़िरहेको छ। देशभित्रका अन्य ठूला आन्तरिक विमानस्थलहरूको स्तर उन्नतिको काम पनि भइरहेको छ। यही विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र राजु थापा सहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।